कार्यक्रम हाम्रो नगरमा श्रद्धेय उपाध्यायको नमस्कार। तपाईँ र म बीचको यो आवाजको तारतम्य मिलाइरहनु भएको छ प्रविधिबाट साथी राजेन्द्र श्रेष्ठले। कार्यक्रम हाम्रो नगर तपाईँ सुनि जितिन्छ विजयफएम 101.6 र इन्टरनेट अनलाइनको www.vijayfm.org.np साताको बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म सुन्दै आउनु भएको छ। यसै गरी पुनः प्रसारणको रूपमा बुधबार आजै बेलुका 5 बजे विजय मुख्य खबर पछि सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामी गैंडाकोट क्षेत्रभित्र केन्द्रित रहेर विभिन्न विषयवस्तुमा कुराकानी गर्ने गर्छौं। यहाँका विकास निर्माणका प्रक्रिया, यहाँका सामाजिक शैक्षिक तथा सांस्कृतिक सम्पदा अनि यहाँका पछिल्ला चर्चित विषयका बारेमा चर्चा गर्ने गर्छौं। कार्यक्रम हाम्रो नगरको आजको अङ्कमा गैंडाकोट नगरपालिकाको क्लिन सिटी अभियान र गैंडाकोटलाई वातावरण मैत्री बनाउने अभियानका विषयमा कुराकानी गर्दैछौ। आज हाम्रो साथमा गैंडाकोट नगरपालिकाकी वातावरण अधिकृत तृप्ति खरेल हुनुहुन्छ। खरेलज्यू, यहाँलाई हार्दिक स्वागत छ विजय एफएममा। यहाँको व्यस्तता चाहिँ के छ पछिल्लो समय हिजो आज?
अहिले चाहिँ त्यही अब यो हाम्रो यो ग्रिन सिटीको लागि चाहिँ भइरहेको छ। त्यसको लागि चाहिँ अब सबैजना मिलेर चाहिँ अब यो अभियानमा लाग्नुपर्छ भनेर चाहिँ अब त्यसको लागि एकदम पोजिटिभ हुनुहुन्छ, त्यसैमा हामी लागिरहेका छौँ अहिले।
यो क्लिन सिटी हो कि ग्रिन सिटी अभियान हो?
अहिलेलाई चाहिँ क्लिन सिटी नै हो, ग्रिन सिटी त भनौँ न भइरहेको छ, प्यारलली चाहिँ ग्रिन सिटी भइरहेको छ। तर क्लिन सिटी चाहिँ कुन आधारमा भइरहेको छ हुन लागेको छ भने चाहिँ अब चाहिँ हामीहरूले चाहिँ के छ भने प्रत्येक वडाको चाहिँ जस्तो 1 नम्बर वडा छ भने त्यसको चाहिँ 1 गते चाहिँ पालो पर्छ होइन, उहाँहरूले चाहिँ त्यहाँ चाहिँ टोल विकास संस्थाको सबैजना मिलेर त्यहाँका टोलहरू सबै मिलेर चाहिँ सफा गरिन्छ त्यहाँ। अनि त्यहाँ सफा गरिसकेपछिको चाहिँ त्यो जस त्यो एरियामा त्यो दिन सफा हुन्छ र नगरपालिकाको गाडी आएर त्यो बेलामा लिएर जान्छ कि, त्यो सहजीकरण पनि भयो नगरपालिकाको गाडी नगरपालिकालाई नै सहजीकरण भयो र त्यही टोलको पनि फोहोर एकमुष्ट रूपमा बाहिरको फोहोरहरू चाहिँ निस्किने भयो, त्यो हिसाबले यो क्लिन सिटी भयो।
जस्तो तेस्रो नगर परिषदले नै नारा बनाएको थियो ग्रिन सिटी, जसलाई स्वच्छ सफा हराभरा गैंडाकोट नगरपालिका भनेर तेस्रो नगर परिषदले पारित गरेको कुरा थियो र अहिले तत्काल चाहिँ क्लिन सिटी भनेर नयाँ अभियान शुरू गरिएको छ र यी दुवै क्लिन सिटी ग्रिन सिटी दुवै भए पनि एक अर्कासँग अन्यश्रित सम्बन्ध छ, यी दुवैको एक अर्कालाई नै सहयोग पुग्छ यी दुवैले गर्दाखेरि। अब यो क्लिन सिटी अभियान भदौ 1 गतेबाट शुरू हुँदैछ, भदौ 1 गते गैंडाकोट नगरपालिका वार्ड नम्बर 1 प्रत्येक वडा र गते
त्यसरी मिलेको छ,
मिलाइएको छ। यो खासमा यो अभियान जुन 1 गते सुरुवात हुँदैछ कसरी सुरुवात हुँदैछ यो चाहिँ?
हामीहरूले चाहिँ त्यही 1 गतेको लागि चाहिँ वडा नम्बर 1 नै सुरु गर्नुहुन्छ, उहाँहरूले चाहिँ आफ्नो अब जस हामीले चाहिँ यो चिजहरू भनेको चाहिँ फोहोर आफ्नो ठाउँ सफा गर्ने भनेको त त्यो आफ्नो रिस्पोन्सिबिलिटी हो, नगरपालिकाले सहजीकरण गरिदिने हो। कुन रूपमा सहजीकरण गर्ने हो भने चाहिँ नगरपालिकाले चाहिँ जस्तो त्यो वडाले चाहिँ त्यो एरिया सफा आफूले सफा गरेछ भने त्यो कलेक्सन चाहिँ गरिदिने काम चाहिँ नगरपालिकाले गरिदिन्छ, तर आफ्नो एरिया सफा गर्ने त त्यो नगरवासीको आफ्नो दायित्व हो होइन, त्यही भएर आफ्नो घरमा सफा गर्ने सामग्रीहरू लिएर उहाँहरूले चाहिँ जस आफ्नो घर बाहिरको कम्पाउन्डहरू सबै सफा गरेर चाहिँ एकमुष्ट चाहिँ जम्मा गरिदिनुहुन्छ होइन, त्यो चाहिँ 1 नम्बर वडालाई चाहिँ 1 गते परेको छ। अब के भन्छ भने चाहिँ 1 नम्बर वडाको चाहिँ संख्या एकदम जनसङ्ख्या अलि जस घर दुरी धेरै छन्, त्यो हिसाबले त्यो एरिया पनि क्षेत्रफल पनि धेरै छ, त्यसले गर्दा हामीलाई पनि पहिला नगरपालिकाको गाडीले चाहिँ सफा कलेक्ट गर्न आउने बेलामा चाहिँ 1 दिन चाहिँ नभ्याउने हुन्थ्यो कि, हामीले पनि त्यही 1 गतेको हिसाबले त्यसरी गरेका थियौँ पहिला कलेक्सन, तर नभ्याउने भएको भएर चाहिँ हामीले चाहिँ अब के व्यवस्थापन गर्न सकिन्छ भने चाहिँ 1 नम्बर वडाको लागि चाहिँ बरु चाहिँ हाम्रो दुईटा अब त दुईटा तिनवटा गाडीसम्म पनि छ होइन, दुईटा गाडीलाई चाहिँ त्यही बेलामा परिचालन गराउन सकिन्छ, त्यो गर्ने अब 2 गते चाहिँ फेरि वडा नम्बर 2 लाई गर्ने, त्यस्तै गरेर चाहिँ वडा नम्बर 18 हुन्छ।
भनेपछि 1 गतेदेखि 18 गतेसम्म क्रमिक रूपमा 1, 2, 3 वडा गरेर यो क्लिन सिटी अभियान कार्यक्रम सुरुवात हुँदैछ। यो भाद्र महिनामा मात्र हो कि हरेक महिना यसरी नै हुनेछ? यो हरेक महिना नियमित रूपमा हुनेछ। जस्तो सरसफाई अभियानमा स्वयं वडाका स्थानीय सहभागिता जनाउनेछन्, नगरपालिकाको यसमा सहयोग भनेको गाडी त्यही दिन फोहोर उठाउनको लागि गाडी पठाउनेछ नगरपालिकाले। जस्तो यो फोहोर व्यवस्थापनको विषयमा जुन अब 1 गतेदेखि 18 गतेसम्म गाडी भनेको चाहिँ प्रत्येक वडा वडामा पुग्ने भयो
हजुर हजुर यस्तो पनि छ के रे पहिलेदेखि उहाँहरूलाई ठुलो एकदमै बिग डिल जस्तो लाग्दैन मलाई किनभने वडा हरेक वडामा चाहिँ के भएको छ भने हामीले टोल विकास गठन गरे लगतै उहाँहरूले चाहिँ आफ्नो टोलमा चाहिँ महिनाको एकचोटि चाहिँ सामूहिक रूपमा चाहिँ आफ्नो टोल चाहिँ सफा गर्ने भइरहेको छ त्यो परम्परा चाहिँ उहाँहरूले चाहिँ कन्टिन्यू गरिराख्नु भएको छ होइन तर अब चाहिँ नगरपालिकाको चाहिँ अब यो भनेपछि अब चाहिँ यो गति यति गति भने अब यो टाइममा भनेपछि चाहिँ अब त्यही अनुसारको फिक्स हुने भयो पहिला चाहिँ अब हरेक महिनामा एकचोटि भन्ने हुन्थ्यो होइन तर अब चाहिँ अब त्यसलाई कन्टिन्युसन हुन्छ कन्टिन्यू त पहिला उहाँहरूले नै गरिराख्नु भएको थियो उहाँहरूलाई त्यति अप्ठ्यारो पनि हुँदैन र एक त आफ्नो टोल सफा हुने भएपछि सबैजना चाहनुहुन्छ कि सफा
गरेपछि वार्ड नम्बर एकका एज एक्जाम्पलको रूपमा मात्र भन्दैछु वार्ड नम्बर एकका मानिसले एक गते फोहोर उठाएर नगरपालिकाको गाडीमा पठाइसकेपछि पुनः उनीहरूले अर्को महिनाको एक गते नै नसर्ने फोहोर चाहिँ पठाउन सक्नेछ त्यति बेलासम्म आफूले नै त्यसलाई कलेक्सन गरेर राख्नुपर्ने हुन्छ
हजुर त्यो पनि हो फेरि यसो छ अब हाम्रो गाडी अलिक थपिएको भएर चाहिँ ट्र्याक्टर थपिएको छ त्यो हिसाबले चाहिँ के गर्न सकिन्छ भने चाहिँ हामीले चाहिँ महिनामा एटलिस्ट दुईचोटि चाहिँ उठाउन सक्ने पनि प्रावधान गर्न सकिन्छ कि अबको टाइमहरूमा
18 गते पश्चात चाहिँ फेरि पुनः त्यसलाई चाहिँ सेड्युल गर्न सकिन्छ
यदि त्यो टाइम हामीले
आवश्यक परेको खण्डमा अहिले तत्काल चाहिँ जस्तो पहिला गाविस हुने बेलासम्म जति फोहोर बाटोमा देखिँदैन थियो र अहिले नगरपालिका भइसकेपछि एकदम पर्याप्त मात्रामा फोहोर बाहिर आउने गरेको छ
हजुर
अब यो खासमा यो मानसिकता नगरपालिका फोहोर नगरपालिकाले नै उठाउनुपर्छ भन्ने मानसिकता यसलाई चाहिँ कम गर्नको लागि कस्तो अभियान जारी छ
खास यस्तो थियो गाविस हुने बेलामा चाहिँ के थियो भने त्यो बेलामा अर्बनाइज पुरै भइसकेको थिएन गैँडाकोट होइन अनि त्यो बेला के थियो पसल पनि अलिकति छुट अलि सानो उमा थियो होइन अब अहिले भनेको चाहिँ घरै पछि पसल पनि छ प्लास्टिक प्रडक्ट्सहरू त्यही अनुसारको ऊ पनि भइरहेको छ खपत पनि भइरहेको छ मान्छे
तर ग्रामीण क्षेत्रमा पनि जस्तो पसलहरू नभएको एकदम जनघनत्व पनि नभएको क्षेत्रमा पनि अहिले नगरपालिका भइसकेपछि घर अगाडि बोरा चाहिँ एकदमै फोहोरको बोरा थुप्रिने गरेको छ
अनि त्यो चाहिँ के हो भने अर्को कुरा चाहिँ जस्तो पहिला गाविस हुने बेलामा अहिले पनि त्यो कन्टिन्यू त्यो प्र्याक्टिस चाहिँ कन्टिन्यू भइरहेको छ होइन जस्तो प्लास्टिक हुन्छ नि अब केरोसिनको उमा अथवा गाउँतिर अहिले पनि हामीले चाहिँ पहिला दाउराको खाना पकाउन दाउरा प्रयोग गर्थ्यो भने त्यो बेलामा हाम्रो एज अ फ्युल हुन्छ नि हामीले प्लास्टिक बालेर गर्ने चलन थियो अब जति नगरपालिका भने बित्तिकै यहाँ वातन मैत्री कार्यक्रम पनि सुरु भयो त्यसपछि चाहिँ यसले चाहिँ एकदमै उचा त्यो उचाइ गर्यो निरुत्साहित गर्यो कि प्लास्टिकलाई चाहिँ बाल्ने भनेर चाहिँ निरुत्साहित गर्यो किनभने यसले चाहिँ अब धेरै कुराको हेल्थ इम्प्याक्टहरू भयो भनेपछि त्यहाँ पनि रोक लगाइयो त्यो हिसाबले प्लास्टिक त्यो पनि सङ्कलन बढी भयो र अर्को कुरा नगरपालिका त्यो एउटा बिहेभियरल चेन्जेस हुन्छ नि भनौँ न अचानक अब सबै कुराहरू पहिला चाहिँ मल खातामै उ गर्ने हुन्थ्यो ठुलो ठाउँ हुन्थ्यो बारीहरू करेसा बारी ठुलो हुन्थ्यो आफ्नो त्यही मलहरू बनाउने गाईबस्तुहरू हुन्थे अब अहिले बिस्तारै सहरीकरण हुने बित्तिकै कति ठाउँमा गाई वस्तुहरू पाल्न छोडेका छन् अब त्यो हिसाबले चाहिँ घरका कुहिने फोहोरहरू पनि त्यो गर्न पाएन स्पेस पनि सानो भयो होइन अब त्यो प्लटिङ हुँदैछ आफूले चाहिने मात्र जग्गा लिने भए होइन त्यो हिसाबले चाहिँ फोहोर व्यवस्थापन गर्नलाई पर्याप्त आफ्नो ठाउँमा स्थल भएन र अर्को प्लास्टिक पनि त्यही प्लास्टिक चाहिँ अब धेरै नै प्लास्टिक प्रडक्ट्सहरू युज हुन थाले घरमा आउन थाले चाउचाउ बिस्किट त पहिला पनि थियो होला तर अहिले जे पनि कुरा चाहिँ प्लास्टिककै नै आउँछ नि जे कुरा पनि अनि प्लास्टिकबाटै बनेका प्लास्टिक कभर भएर हुन्छ कि अथवा हामीले केही पनि उपकरण युज गर्छ त्यो प्लास्टिक मेड नै हुन्छ कि त्यो हिसाबले चाहिँ हाम्रो त्यो पछि डिस्पोज फाइनल डिस्पोज गर्ने बेलामा त्यो एकदमै धेरै देखियो र अर्को कुरा बिहेभियरल चेन्ज के हो भने चाहिँ अब त्यो स्पेस पनि भएन आफूले म्यानेज गर्नलाई र हामीले अलिकति आइडिया अवेरनेस पनि छैन होइन त्यो हिसाबले प्लास्टिकलाई हामीले कतिसम्म मिनिमाइज गर्न सक्छौँ खपत कसरी कम गर्न सक्छौँ भन्ने कुराको अवेरनेस पनि कम भएको कारणले र अर्को त्यही हो नगरपालिकाले आइहाल्छ हामीले अर्को फेरि मिसकन्सेप्ट के छ भने जुन ट्याक्स विकासको लागि ट्याक्स दिएको छ नगरपालिका भनेको फोहोर उठाउने एउटा ऊ हो अड्डा हो भन्ने एउटा छ होइन त्यो हिसाबले चाहिँ हाम्रो ट्याक्स पनि तिरिरहेको छ नगरपालिकाको
जिम्मेवारी सरकारको जुन एउटा योजना छ र आम सर्वसाधारणको मानसिकता ट्याक्कै अपोजिट जस्तो देखिन्छ जस्तो सरकार जिरो ल्यान्डफिल साइट भनिरहेको छ होइन घरमै सबै कुरा व्यवस्थापन गरौँ जिरो ल्यान्डफिल भन्ने सरकारको योजना तर मान्छेले भने फोहोर भनेको नगरपालिकाले उठाउनुपर्छ लगेर एउटा डम्पिङ साइटमा लगेर फाल्ने चाहिँ नगरपालिका किन मैले गर्थेँ अब यो मानसिकता नै सबैभन्दा ठुलो परिवर्तन गर्नुपर्ने
चेन्ज एकदमै पहिला सुरु नगरपालिका भनेको काठमाडौँमा जब सुरु भयो नगरपालिका भनेर चाहिँ पहिला फोहोर उठाउने अड्डा भनेर चाहिँ एउटा सुरु भएको थियो त त्यो हिसाबले अहिलेसम्म पनि हामीहरूको के छ भने नगरपालिका भनेको फोहोर उठाउने भन्ने कुराहरू छ कि तर अब अहिले चाहिँ त्यही पनि भयो हामीले पनि यहाँ क्लेरिफाई गर्नुपर्छ कति कुराहरूमा चाहिँ हामीले चाहिँ क्लेरिफाई के गर्नुपर्छ भने जुन हामीले ट्याक्स लिएको छौँ त्यो ट्याक्स भनेको कुरा चाहिँ यो चाहिँ विकासको लागि हो पूर्वाधार बनाउनको लागि हो न कि यो फोहोर किनभने सेवा शुल्क भन्ने चाहिँ एउटा नियममै छ कि सेवा शुल्क चाहिँ हामीले लिन पाइन्छ भनेको छ नगरपालिकाले चाहिँ फोहोर कलेक्ट गरे बापत सेवा शुल्क लिन पाइन्छ र फोहोर सेवा शुल्क नदिएमा चाहिँ हामीले चाहिँ हाम्रो चाहिँ सेवा चाहिँ बन्द गर्न सकिनेछ भनेर चाहिँ एउटा यो फोहोर व्यवस्थापनको एउटा नियममै छ यो चाहिँ होइन र यो सेवा शुल्क भन्ने चिज चाहिँ हाम्रो सेवाग्राहीहरूले चाहिँ के बुझ्नु भएको छ भने ट्याक्सबाट हामीले तिरेको छौँ भनेको जो चाहिँ एकदमै यो मिसकन्सेप्ट हो मिसअन्डरस्ट्यान्डिङ हो यसलाई चाहिँ क्लेरिफाई गर्न नगरपालिकाले चाहिँ पहल गर्नुपर्छ जस्तो लाग्छ मलाई
भने यो जनचेतना अभिवृद्धिको लागि सबैभन्दा ठुलो यसमा चाहिँ पहल गर्नुपर्छ नगरपालिकाले किनकि करिब दुई वर्ष अगाडि नगरपालिकाकै एउटा भ्रमण कार्यक्रममा म धरान महानगरपालिका धरान नगरपालिका पुगेको थिएँ त्यहाँ चाहिँ जुन फोहोर त्यत्रो धरान बजारबाट एक ट्र्याक्टर पनि फोहोर नउठ्ने रहेछ किनकि सबै फोहोर व्यवस्थापन उहाँहरूले कुहिने नकुहिने छुट्याएर आफै व्यवस्थापन गर्नुहुँदो रहेछ र त्यो फोहोर व्यवस्थापनको लागि पनि निकै राम्रो सिस्टम त्यहाँ बसा अब त्यसको लागि पनि त हामी नगरपालिकाले गैंडाकोट नगरपालिकाले चाहिँ त्यो पहललाई गर्नु पर्यो र त्यो जनचेतना अभिवृद्धिको लागि साथसाथमा यो वातावरण मैत्री कार्यक्रम पनि सञ्चालन भइरहेको छ अब यी दुवै साथसाथमा चाहिँ यो चेतना अभिवृद्धिको लागि चाहिँ के पहल गर्नुपर्छ होला
यस्तो छ पहिला सुरु चाहिँ म के भन्छु भने यो फोहोर व्यवस्थापनको लागि चाहिँ यो अहिले बिस्तार बिस्तार खर्चिलो हुँदै गइरहेको छ लेबर कस्ट भन्यो होइन त्यसपछि कलेक्सनको लागि फ्युल भन त्यो भन त्यो अनि ल्यान्डफिल साइडलाई म्यानेजमेन्ट गर्ने भन्ने कुराहरू छ होइन के भन्छ भने चाहिँ हामीहरूको चाहिँ यहाँ नगरपालिकाले चाहिँ अहिले सेल्फ सस्टेन भनौँ न नगरपालिका आन्तरिक बजेटबाट चाहिँ खास छुट्याइएको हुँदैन फोहोर व्यवस्थापनको लागि छुट्याएको किनभने यो चाहिँ नियममै निर्धारण गरिएको छ कि फोहोर कलेक्ट गर्ने सबै कुरा चाहिँ सेवा शुल्क सेवाग्राहीबाट लिनुपर्छ भन्ने छ तर नगरपालिकाले यो गैंडाकोट नगरपालिका मात्र एउटा नगरपालिका मैले अहिलेसम्म थाहा पाएकोमा चाहिँ देखेँ कि सेवा शुल्क नलिकन चाहिँ आफै सेल्फ सस्टेन गरेर चाहिँ आफै गरेर चाहिँ नेगेटिभ ब्यालेन्समा पनि जानुहुन्छ कि उहाँहरूले कहिले नगरपालिका चाहिँ होइन तर त्यो बेलामा चाहिँ अब त्यसले गर्दा राम्रो चिज चाहिँ आउन सक्दैन कि जस्तो पैसा अलिकति पुग्ने छ भने चाहिँ हामी अझ राम्रोसँग व्यवस्थापन गर्न सक्छौँ तर हामी लिमिटेड पैसाकै अन्डरमा काम गरिरहेछौँ भने त्यो के हुन्छ भने प्रेसर पनि हुन्छ र अर्को कुरा चाहिँ क्वालिटी दिन सकिँदैन त्यो कुराले चाहिँ त्यही भएर यसको लागि चाहिँ अनि फेरि अर्को कुरा यसको सेवा शुल्कको बारेमा पनि जनचेतना एकदमै जरुरी छ र अर्को कुरा चाहिँ घरमै चाहिँ हुन्छ नि हामीले चाहिँ कुइने फोहोरलाई मल बनायो र रिसाइकल गर्नको लागि कतिवटा अहिले खुलेको छ रिसाइकल यो ऊ भनेर प्लास्टिक रिसाइकल कम्पनी यो फ्याक्ट्रीहरू छन् होइन जसमा यो धागो सागोहरू के बनाउँछन् प्लास्टिकबाट हो हामीले चाहिँ घरमा सुइरोको प्रोग्राम पनि बहादुर मैत्रीले गरेको थियो निकालेको थियो होइन त्यो सुइरोको प्रोग्राममा चाहिँ हामीले सुइरोमा चाहिँ प्लास्टिक कलेक्ट गर्दै जाने हो र त्यो प्लास्टिक चाहिँ महिनाको एकचोटि अथवा पन्ध्र दिनमा एकचोटि चाहिँ त्यो जम्मा गरेर चाहिँ हामीले चाहिँ एउटा ठाउँमा निर्धारण एउटा टोल विकासले चाहिँ त्यसलाई चाहिँ सबै कलेक्ट गरेर चाहिँ हाम्रो खास चाहिँ अब्जेक्टिभ चाहिँ त्यो थियो कि र हामीले चाहिँ त्यो रिसाइकल गर्नेवालालाई दिन्थ्यौँ हामीहरूले त्यो तर के भयो भने यहाँ मान्छेहरूले चाहिँ पन्ध्र दिनसम्म पनि कुर्न सक्ने अथवा मान्छे आएन भन्ने कुरा भयो किन यस्तो हो नि त मान्छेले पहल पनि गर्नुपर्छ जुन मान्छेको कन्ट्याक्ट हामीले दिएको छौँ त्यो कन्ट्याक्टमा बसेर चाहिँ ल कहिले आउनुहुन्छ भनेर चाहिँ किनभने ओम शान्ति टोलमा चाहिँ अहिलेसम्म पनि त्यो कन्टिन्यू छ रिसाइकल त्यो प्लास्टिकहरू चाहिँ उहाँहरूले चाहिँ लिएर के अरे बोलाउनुहुन्छ मान्छे लिन आउँछ
कतिवटा टोलमा चाहिँ यो सुइरो कार्यक्रम सुरुवात भएको
यो सबैको लागि हो
सबैलाई
हजुर अहिले 18 नम्बर छैन थिएन त्यो बेलामा तर अहिलेसम्म 1-17 सबैजनालाई माग अनुसार र हामीले त्यही
कन्टिन्यू भइरहेको टोल त्यो सुइरो कार्यक्रमलाई उहाँहरूले चाहिँ त्यसलाई अवलम्बन गरिरहनु भएको छ कतिपयमा त्यो छोडिसकेको अवस्था
छोडिसकेको छ हाम्रोमा एक कति थान त यतिकै यहाँ छ कसैले लिन आउनु भएन यसको इम्पोर्टेन्स बुझ्नु भएन र अर्को कुरा के यसमा पनि अवेरनेस हामीले गरेको तर के भयो भने त्यसलाई कन्टिन्युटी नदिने चाहिँ हाम्रो सेवाग्राहीले चाहिँ यसमा कन्टिन्यू दिनु भएन अर्को कुरा चाहिँ के भने त्यो कन्जम्सनवाला कुरा भनौँ न फोहोरको अनि कपडाहरूको पनि अहिले त कपास कालो कपास बनाउने भन्ने कुराहरू छ त्यो कुराहरू पनि उहाँहरूले अलिकति पहल गरिदिनु भयो भने आफ्नो घरमा चाहिँ जुन त्यो ब्याट्रीहरू चाहिँ बरु केही गर्न सकिँदैन अहिले होइन 15% वेस्ट मात्रै हाम्रो डम्पिङ साइडमा जान्छ कि खास फाइनल यति सबै हामीले गर्यो भने हाम्रो 85% वेस्ट हामीले घरमै कन्ट्रोल गर्न सक्छौँ कि 0% ल्यान्डफिल त्यो ऊ भन्नु चाहिँ त्यो अलिकति प्र्याक्टिकेबल हुँदैन जस्तो लाग्छ मेरो लागि चाहिँ होइन तर हामीले चाहिँ जुन ब्याट्रीको ऊ भयो सिएफएलहरू भयो मर्करी एकदम यो कार्सिनोजेनिक छन् होइन यी चिजहरूलाई चाहिँ हामीले चाहिँ अब सेफली चाहिँ एउटा डिस्पोज गर्ने ठाउँ
यहाँले जे कुरा अहिले गरिरहनु भएको छ यो कुरा साँच्चीकै हामीले नगरपालिकाले बुझाउन नसकेको कि उहाँले चाहिँ बुझ्न नचाहेको के छ अहिलेको कन्डिसन
अवेरनेस प्रोग्राम चाहिँ यो वातावरण मैत्री कार्यक्रम भए लगतै हाम्रो चाहिँ काम भइ अवेरनेस क्याम्प चाहिँ भइ नै रहेको छ कि हामीले एकदेखि सत्रसम्म चाहिँ अठार अहिले बल्ल हुनुभयो होइन तर अठारबाट टोल गठन भएको छैन रहेछ तर हामीले टोल विकास मार्फत चाहिँ हामीले चाहिँ यो अभिमुखीकरण भनेर चाहिँ फोहोर व्यवस्थापनदेखि लिएर चाहिँ वातन मैत्री कार्यक्रम के हुन् भनेर चाहिँ हामीले जेस रेगुलर गरिरहेका छौँ र यो हुँदाहुँदै पनि के हुन्छ भने चाहिँ उहाँहरूले चाहिँ त्यो चिजलाई चाहिँ कुनै चिज सजिलो तरिकाले भयो भने त्यो गर्न सकिने जस्तो लाग्छ तर त्यो चिज यसो हो कि बानी परिरहेको छ भने त्यो चिज गर्न सकिन्छ मैले सबैलाई यही एक्जाम्पल दिन्छु जस्तो हामीले सानैदेखिबाट हामीलाई चाहिँ दाँत माझ्नुपर्छ भन्ने चिज सानैदेखि हामीलाई सिकाएको भएर अहिले हामी बिहान उठेर हाम्रो फर्स्ट काम भनेको दाँत माझ्छौँ नि त त्यो भनेको हामीले सानैदेखि सिकेको चिज भयो बिचमा आएर हामीले अहिले भर्खरै आएर चाहिँ हामीले हाम्रो केही चिजलाई चाहिँ सुधार्नुपर्ने छ भने हामी त्यसलाई गर्दैनौँ कि किनभने हामीले सानैदेखि सिकिरहेको कुरा होइन हो यो चिजहरू पनि फोहोर व्यवस्थापन चिज पनि हामीहरूले सानैदेखिबाट नै गरिराख्यो भने चाहिँ यो चिजलाई हामीले चाहिँ यो हाम्रो व्यवहारिक काम हो यो भनेर गर्नुपर्ने हामीलाई कर नै लाग्ने हुन्छ
अलिकति म वातावरण मैत्री अभियान यो कार्यक्रमतर्फ गएँ किनकि यो अलिकति त्यतातिर पनि गएर जोडियो जस्तो वातावरण मैत्री जुन कार्यक्रम छ यसको पहिलो तह भनेको घर परिवार तह घर परिवार तहमा जति पनि सूचकहरू छन् ती सबै कुरा आम नगरवासीले जानेको भए त यो समस्या हुने थिएन त्यो सबै ठाउँमा पुर्याउन सकिएन कि
होइन सूचकहरू आधारभूत सूचक मात्रै हामीले वर्कआउट गरेको छौँ होइन आधारभूत सूचक भनेको एकदम बेसिक सूचकहरू जुन चाहिँ हामीले चाहिँ आफ्नो बिहेभियरल चेन्जलाई नै हामीले मेन फोकस नै बिहेभियरल चेन्ज हो कि किनभने यसलाई यो कस्टली पनि छैन कस्टली कि जिरो कस्ट छ भनौँ किनभने यसमा चाहिँ हामीले व्यवहारले नै चेन्ज गर्यो भने त्यो आधारभूत सूचक पुरा हुन्छ कि
त्यो आधारभूत सूचकहरू म मेरो साथमा छ म अलिकति तपाईँलाई सुनाउँछु जस्तो घर कम्पाउन्डभित्र प्यान सहितको चर्पी प्रयोगमा आएको आफ्नै घरको भान्साको फोहोर सड्ने र नसड्ने प्राङ्गारिक र अप्राङ्गारिक गरी विभाजन गरिएको सन्डेलाई आफै वा समूह बनाई मल बनाउन गरेको वा अन्य तरिकाले व्यवस्थापन गर्ने गरिएको नसड्ने फोहोर मध्ये प्लास्टिकलाई छुट्टै जम्मा गरी बिक्री वा निर्धारित स्थलमा जम्मा गर्ने गरिएको अन्य फोहोर मध्ये हानिकारक फोहोर जस्तो ब्याट्री सिएफएल सिम फुटेका सिसा बोतल ट्युबलाइट आदि अन्य फोहोर छुट्टै अलग अलग जम्मा गरी निर्धारित स्थलमा राख्ने गरिएको कुकुर पाल्ने घरदैनीले आफ्नो कुकुरलाई घर क्षेत्र बाहिर खुला रूपमा दिशा गराउन पाइने छैन गराएमा आफैले उठाएर आफ्नो परिसरमा नै व्यवस्थित गरी राख्ने गरेको यस्ता आधारभूत सूचकहरू छन् अब यी आधारभूत सूचकहरू जति पनि छन् जस्तो गैंडाकोट नगरपालिकाले 24 टोललाई चाहिँ वातावरण मैत्री टोल पनि घोषणा गरिसकेको अवस्था छ र कतिपय टोलमा यो जुन आधारभूत सूचक नै पुरा नभएको भन्ने पनि गुनासो पनि आइरहेको छ हामी कहाँ खासमा यो भएको चाहिँ के हो यो
यस्तो छ हामीले यो भने नि यो सबै व्यवहारिक चेन्जेसहरू आफैले व्यवहारिक चेन्ज ल्याएर गर्ने सूचकहरू छन् यसमा कतै पनि यो कस्ट इफेक्टिभ भने नि जिरो कस्टमा छ यो होइन हामीले चाहिँ यो 2 अगाडिदेखिबाट म भन्दा अगाडि विजयजी हुनुहुन्थ्यो उहाँहरूले चाहिँ अब कन्टिन्यू मोनिटरिङ पनि गर्ने कन्टिन्यू ओरिएन्टेसन्सहरू पनि दिने म आए
लगेर
होइन म विजया शर्मा उहाँहरूले चाहिँ उहाँले अथवा मैले पनि आएर चाहिँ हामीले चाहिँ यो यसको विषयमा चाहिँ हामीले धेरै ओरिएन्टेसन्सहरू लियौँ होइन तर के हो भने चाहिँ जो पनि नगरपालिकामा आएर चाहिँ कसरी गर्ने त अब यो हाम्रो सूचक त पुरा भयो अब कसरी गर्ने भन्दा चाहिँ हामी चाहिँ मोनिटरिङ गर्न जान्थ्यौँ कि त्यहाँ जान्थ्यौँ अनि त्यहाँ पनि त्यो सूचक पुरा जसले चाहिँ हामीलाई कन्टिन्यू हामीलाई चाहिँ लबिङ जस्तो गर्नुभयो होइन अनि हामी गएर ए यस्तो यस्तो चाहिँ भएन है भनेर पनि कुरा गर्थ्यौँ र त्यो बाहेक अनि उहाँहरूले त्यसलाई फेरि इम्प्रुभ गर्नुहुन्थ्यो होइन त्यो हिसाबले चाहिँ हामीले उहाँहरूलाई चाहिँ एज अ एन्करेजमेन्ट पनि भयो र अर्को कुरा चाहिँ उहाँहरूको देखिने बेला यो आधारभूत सूचक खास भन्ने ठुलो कुरै छैन कि जस्तो विशेष सूचक हेर्नुहोस् तपाईँहरूले होइन त्यसमा अलिकति कम्प्लिकेटेड छ कि त्यो चाहिँ एउटा सामान्य घरधुरीले अहिले भन्ने बित्तिकै फ्याट गर्न सक्दैन कि तर यो आधारभूत सूचक चाहिँ तपाईँको भनेर चाहिँ ल गर्छु म भनेर कमिटमेन्ट मात्र देखाएर एक दिनमा पनि यो आधारभूत सूचक पुरा हुन्छ कि
आफ्नो व्यवहारसँग मात्र सम्बन्धित छ
त्यही भएर उहाँहरूले आफ्नो व्यवहारमा टोल विकासले कमिटमेन्ट दिएर होइन हामीले गरेको छौँ भनेर उहाँहरूले त्यो टाइममा गरिराख्नु भएको छ भने चाहिँ हामीले उहाँहरूलाई नै त्यो अनि त्यो अनुसार फेरि हामीले मोनिटरिङ गरेर
विकसित सूचकमा त प्लास्टिकको झोलाको नियमन सकेसम्म यसको
भन्ने बित्तिकै सकिँदैन त्यो आज भन्यो भने
घर आँगन बाहिर सडकको सरसफाई र सेफ्टी ट्याङ्की सहित पक्की चर्पी स्वच्छ ऊर्जाको उपयोग घर परिसरमा खुला ठाउँमा व्यवस्थापन शहरी सौन्दर्य सुरक्षित भवन निर्माण चुनौती यो सुरक्षित भवन निर्माण पनि चुनौतीको विषय नै छ
र एउटा कुरा चाहिँ जस्तो हामीले अहिले भन्ने बित्तिकै विशेष सूचक पुरा हुन सक्दैन तर आधारभूत सूचक गर्नुहोस् है भन्ने बित्तिकै आजको दिन पनि हुन सक्छ कि आफ्नो प्र्याक्टिस आफूले घरको सफा गर्ने प्र्याक्टिसहरू होइन वातन मैत्रीतिर लाग्ने प्र्याक्टिसहरू त्यो गर्न सकिने हुन्छ र त्यही अनुसार हामीले चाहिँ त्यो उहाँहरूलाई गरेको र हाम्रो अर्को के छ भने यदि त्यो कुरा चाहिँ यो कन्टिन्यू सधैँको लागि होइन जुन हामीले दिएको छौँ नि त्यो मेटालिक कार्ड चाहिँ हामीले चाहिँ यदि त्यो टोलले अथवा त्यो घरले चाहिँ त्यो वातन मैत्री सूचक पुरा गर्न सकेन पछि घर वरिपरि कटेगोरी फोर गर्ने त्यसमा पनि मोनिटरिङ गर्न त जान्छ नि त त्यो टाइममा त्यो देख्ने बित्तिकै अथवा कम्प्लेन आएछ बाहिरबाट भने हामी त्यहाँ गएर मोनिटरिङ गर्छौँ र त्यो केही देखिएन भने चाहिँ हामीले त्यो चाहिँ सिज गर्न सक्छौँ
जस्तो यो 24 टोल बाटोमा घोषणा भइसकेपछि पनि एउटा टोल जहाँ यति धेरै फोहोरको डुङ्गर थियो हामीले त्यो विषयलाई उठाएका थियौँ पछि जनप्रतिनिधि गइसकेपछि केही काम भयो र केही यथावत नै छ
होइन हामीले त्यसलाई पनि उ गरेका छौँ एकता टोलमा चाहिँ हामीले किनभने यसो छ कि एकता टोलमा यो किन छुट्यो भने चाहिँ हाम्रो एकता टोल जति पनि टोल घोषणा गर्नुभन्दा अगाडि चाहिँ 90% घर दुरी बाथन मैत्रीको चाहिँ हुनुमा पर्छ भने त्यो जुन सब्जी मण्डी छ त्यो 10% पर्यो 10% पर्यो तर हामीले चाहिँ एरिया चाहिँ क्लिन गर्नुपर्ने हो त्यसको त्यो फेरि फेरि फोहोर भयो होइन तर त्यो 90% खास हाम्रो आचरण सूचक पनि अलिकति इम्प्रुभ गर्नुपर्छ जस्तो लाग्छ मलाई 90 होइन कि 100% घरधुरी भएपछि मात्रै हामीले चाहिँ टोलको लागि फेरि अर्को चाहिँ पहल गर्नुपर्छ जस्तो लाग्छ तर हाम्रो उमेरले चाहिँ फर्मेटमा नै 90% घर दुरीले चाहिँ ऊ गर्नुपर्छ भन्छ कि
जस्तो एउटा मैले जान्न चाहेको जस्तो यो सूचक तह छ घर परिवार तह टोल तह वडा र नगर तह यो सम्पूर्ण तह पुरा भइसकेपछि नगरपालिका बाथरुम मैत्री नगरपालिका बन्नेछ अब सुरुवातमा यो घर परिवार तह पूर्ण भइसकेपछि टोल तहमा जाने हो कि सबै सँगसँगै चल्ने हो कस्तो किसिमको यो प्रक्रिया चाहिँ के हुन्छ
पहिला हामी घर तहलाई नै दिन्छौँ टोल मार्फत हामीले घर तहलाई फर्म भरेर ल्याउनु भन्छ र त्यो अनुसारको घर तहको आइसकेपछि हामीले चाहिँ एकचोटि यो हो कि होइन भने चाहिँ क्रस चेक गर्छौँ टोल विभिन्न टोलहरू बसेर चाहिँ यो कतिको छैन भनेर अनि त्यो टोलले चाहिँ होइन यो टोलको त यस्तो यस्तो थियो भनेर हामी त्यहाँ चाहिँ हामीले चाहिँ अलिकति हेर्छौँ होइन त्यसपछि त्यहाँ काट्ने कामहरू गर्छ कुनै कुनै ठाउँमा चाहिँ हामीले देखेको ठाउँ पनि हुन्छ नि त यो होइन त्यो ठिक छैन भने चाहिँ हामी त्यो क्यान्सलै गरिदिन्छौँ अनि त्यो कुन कुन घरहरू परेका छन् त्यो घरहरू चाहिँ हामीले असेम्बल गर्छौँ हामीले चाहिँ टोल चाहिँ पुरै घर तह त्यो टोलको पुरै घर तह भएपछि मात्रै हामी टोललाई राख्छौँ कि न त अहिले पनि कतिवटा ठाउँमा घरहरू पनि भएका छन् टोल नभएका तर हामीले चाहिँ टोललाई चाहिँ एकैचोटि टोललाई गर्ने पर्ने भएको भएर चाहिँ हामीले चाहिँ टोलको चाहिँ फर्म भर्नुपर्ने भएको चाहिँ त्यो टोलको चाहिँ पहिले घरधुरी पुरै परेको हुनुपर्छ
जस्तो यो अभियान अन्तर्गत 24 टोल विकास संस्था जो साबिक गैंडाकोटका मात्र टोल परेछन् साबी गैंडाकोटको मात्र र जुन अमरापुरी र मुकुन्दपुर रतनपुरमा टोल विकास संस्था गठन नै भएको छैन अहिलेसम्म यहाँले अघि मात्र भन्नुभयो
होइन 18 रतनपुरमा भएको छैन
रतनपुरमा त्यही रतनपुरमा भएको छैन जस्तो अमरापुरी मुकुन्दपुरमा साबी गैंडाकोट मात्र भयो उता हामी पुग्न नसकेको कि उहाँहरूको एक्सेस नपुगेको कि अझ विशेष अर्को अनौठो कुरा के छ भने नगरपालिका गैंडाकोट 5 छ र सोही वार्ड नम्बर 5 सबैभन्दा धेरै टोल चाहिँ बढी घोषणा भएको छ 8 यो किन यस्तो भयो
एकदम कोइन्सिडेन्ट यसमा डिसिजन भनेको छ नि खास यो सबै हेर्ने म चाहिँ खास मोनिटरिङ एन्ड इभ्यालुएसन अफिसर हो यो सबै चिज नितान्त हेर्ने मैले नै हो खासमा त्यसपछि चाहिँ मैले चाहिँ सरलाई हेरेर चाहिँ कसरी चाहिँ मोनिटरिङ गर्ने भन्ने त्यतातिर लाग्ने हो तर मैले त्यो इन्डिकेटर्स हेरेर गर्ने चाहिँ मैले हो म कुन घर कुन टोला टोल परेछ भन्ने कुरामा चाहिँ मलाई त्यो ऊ हुँदैन होइन र अर्को कुरा चाहिँ हाम्रो 10-17 10 नम्बर वडाको पर्नु भएको छ त्यो किन पर्नु भएको छ उहाँहरूले कन्टिन्यू लबी गर्नुभयो होइन 10-17 जति हामीले 1-9 प्रोग्राम गर्छौँ नि हाम्रो टार्गेटै हुन्छ 1-17 बाथन मैत्रीमा त यो वडा यतिको हो भनेर चाहिँ हामी कतै पनि त अनफेयर त गर्दैनौँ बायसनेस त हुँदैन नि त हामी त उताबाट आएको कामहरू गरिरहेछौँ नि त उताबाट पठाइएको कामहरू त्यही भएर हाम्रो भनेको टार्गेट चाहिँ 1-17 नै थियो नि त 1-17 भने चाहिँ 1-9 जे कार्यक्रम गर्छ 10-17 त्यही कार्यक्रम हुन्छ तर के हो भने यहाँको मलाई लाग्छ नगरपालिकालाई चाहिँ 1-9 पनि यहाँ कति छुटेका छन् यहाँ कति छुटेका किनभने उहाँहरूलाई पनि हामीले कन्टिन्यू लबिङ गर्दा पनि उहाँहरूले चाहिँ हामीलाई फर्महरू पनि बुझाउन आउनु भएन 10-17 हामी प्रोग्राम गरेर मैले सोधेँ कि तपाईँलाई त मैले पेपर दिएको थिएँ किन भरे ल्याउनु भएन भनेको त यो हामीलाई त्यति इम्पोर्टेन्ट जस्तो लागेन च्यातेर फालिदिए त्यही ठाउँमा भनिदिनु भएको थियो त्यतिसम्म पनि कुरा आएको छ भनेपछि उहाँहरूले चाहिँ जब यो प्रोग्राम भयो नि बाथन मैले डिक्लेयर भयो नि त्यसपछि बल्ल रियलाइज भयो कि निकाल्नु भएको थियो ए उहाँ विवाद निकाल्नुको कारण त्यही थियो त्यति बेला त्यो इम्पोर्टेन्ट कुरा रहेछ तर अहिले खास त्यसको रिवार्ड भनेको त हामीले त यो घोषणा हुने रहेछ नि त अहिलेसम्म घोषणा भएको थिएन पहिला पनि घोषणा भएको भए मान्छे अलिकति मोटिभेट भएर आउँथ्यो अब अहिले बाथरुम घोषणा हुने बित्तिकै नै अहिले नगरपालिकामा मेरो रुम एकदम प्याक जस्तो हुन्छ
जस्तो कस्तो एउटा जिज्ञासा यो साह्रै नै इम्पोर्टेन्ट हो तपाईँहरूको लागि भनेर नगरपालिकाले अलिकति बुझाउन नसके हो कि
होइन यस्तो छ भएको छ कुराहरू भएको छ एउटा त्यो इन्डिकेटर्स मैले भने नि यो हामीले त धेरैचोटि यो ओरिएन्टेसन एउटा काम गरेन ल ठिकै छ अर्कोचोटि हामीले एभ्री टाइम हामीले चाहिँ यो ओरिएन्टेसनको लागि भनेर चाहिँ बजेट एकचोटि मात्र छ भने पनि हामीले तर यसलाई चाहिँ जुनै पनि ठाउँमा मिसाउँछौँ कि बालमैत्रीको कार्यक्रममा होस् जुन पनि कार्यक्रममा हामीले मिसाउँछौँ हामीले फर्म पनि लिएर जान्छौँ हरेक सूचीकृत उसलाई चाहिँ यो चिजहरू गर्नुहोस् भनेर सूचकहरूलाई हामीले मजाले रिड आउट लाउड गरेर सम्झाउँछौँ कसरी भर्ने तरिकाले सिकाउँछौँ तर के हो भने चाहिँ उहाँहरूले त्यसलाई सिरियसली नलिनु भएको खास यो इग्नोरेन्ट भएर नै यो भएको जस्तो लाग्छ मलाई. हाम्रो एकदेखि नौमा पनि कतिवटा टोल परेको छैन कि, तर पाँच नम्बर पढ्नुको कारण पनि त्यो बेयर कोइन्सिडेन्स मात्र हो, किनभने त्यहाँ धेरै टोलहरू छन् कि, धेरै टोल छन्, त्यो धेरै टोलको अनुसार त्यति परेको त खास अरू टोलमा धेरै पर्नुको जतिको बराबरै हो खास.
यहाँलाई राख्नुपर्ने जिज्ञासा त धेरै थिए, श्रोताहरूको जिज्ञासा पनि धेरै थियो, तर समय सकिएको छ. कुनै दिन आओस् समय मिल्यो भने फेरि पुनः कुराकानी गरौँला. यहाँसम्म आइदिनु भयो, समय दिनुभयो, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ.
हजुर नमस्ते, धन्यवाद. मलाई पनि यहाँ आफ्नो पोइन्ट्सहरू राख्न पाउँदा धेरै नै खुसी लागिरहेको छ. अझ पनि टाइम भएको भए म अझ अरू ब्रिफली एक्सप्लेन गर्थे जस्तो लाग्छ.
हुन्छ, उहाँ हुनुहुन्थ्यो गैडाकोट नगरपालिकाकी वार्ता अधिकृत तृप्ति खरेल. उहाँसँग हामीले क्लिन सिटी अभियान, ग्रिन सिटी अभियान र गैडाकोट नगरपालिकालाई वातावरण मैत्री बनाउने यो अभियानका अन्तर्गत भइरहेका काम र प्रक्रियाका विषयमा उहाँसँग रहेर कुराकानी गर्यौं. कार्यक्रम हाम्रो नगरबाट अब भने विदा लिनुपर्ने बेला भएको छ. यतिन्जेलसम्म कार्यक्रम सुनिसकेपछि तपाईँलाई यो कार्यक्रम कस्तो लाग्यो, सुझाव सल्लाह र प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने हाम्रो टेलिफोन नम्बर 0785014004 सम्पर्क गरी आफ्नो प्रतिक्रिया टिपाउन सक्नुहुनेछ. यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद. अर्को हप्ता कार्यक्रममा उपस्थित हुनेछौँ. यो कार्यक्रम आजै बेलुका 5 बजे पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ. प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद. म श्रेधर उपाध्याय बिदा हुन्छु. नमस्कार.